الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں، اور آج سورۃ القلم کی ابتدا سے قرآن پاک کا درس سنیں گے. اس سورہ مبارکہ میں دو رکوع اور 52 آیتیں ہیں. اس کا نام سورۃ القلم ہے کیونکہ اس کی پہلی آیت میں لفظ القلم بیان ہوا، اور اسی طرح اس کا نام سورہ نون بھی ہے. یہ سورہ مبارکہ مکہ مکرمہ میں نازل ہوئی. ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، نون والقلم وما يسطرون. نون حروف مقطعات میں سے ہے، جس کا معنی اللہ اور اس کا رسول جانتا ہے. قلم اور اس کی قسم جو وہ لکھتے ہیں. قلم کی قسم اور قلم کے لکھے ہوئے کی قسم، اس سے کیا مراد ہے؟ قلم سے مراد کون سا قلم ہے، اور اس کے لکھے ہوئے سے مراد کیا ہے؟ مفسرین کرام کے متعدد اقوال ہیں. ایک تو یہ ہے کہ قلم سے مراد وہ قلم ہے جو ہم اپنی زندگی میں عام طور پہ استعمال کرتے ہیں، اور اس کے لکھے ہوئے سے مراد دینی تحریریں ہیں. گویا دینی تحریریں تحریر کرنے والے قلم کی قسم اور ان دینی تحریروں کی قسم. بعض مفسرین نے فرمایا کہ قلم سے مراد فرشتوں کے وہ قلم ہیں جس سے وہ بندوں کے اعمال لکھتے ہیں. تو لکھے ہوئے سے مراد بندوں کے اعمال، اور قلم سے مراد فرشتوں کے قلم. ایک قول یہ ہے کہ قلم سے مراد وہ قلم ہے کہ جس کو اللہ تعالیٰ نے لوح محفوظ پر لکھنے کا حکم فرمایا تھا، اور لکھے ہوئے سے مراد وہ تحریر ہیں، وہ تحریریں ہیں جو لوح محفوظ پر لکھی گئی. اب اس قلم اور اس کے لکھے ہوئے کی قسم کے بعد اللہ تعالیٰ ارشاد فرماتا ہے، ما انت بنعمت ربک بمجنون. اے حبیب، تم اپنے رب کے فضل سے ہرگز مجنون نہیں ہو. اس آیت مبارکہ کا شان نزول اس طرح ہے کہ کفار نے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو مجنون کہا، تو اللہ تعالیٰ نے ان کی تردید کے اندر قرآن پاک کی یہ آیت نازل فرمائی، اور اپنے پیارے حبیب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو ارشاد فرمایا کہ اے حبیب، یہ کفار تمہیں مجنون کہتے ہیں، ہم قلم اور قلم کے لکھے ہوئے کی قسم بیان کر کے کہتے ہیں کہ تم اپنے رب کے فضل سے ہرگز ہرگز مجنون نہیں ہو. یہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے کمال عقل کے اوپر اللہ تبارک و تعالیٰ نے بیان فرمایا. سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی مبارک عقل شریف کا مقام و مرتبہ کیا ہے؟ یوں کہہ لے کہ کائنات کی ساری عقلیں مل کر نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی عقل مبارک کے مطابق ہو نہیں سکتی، اس کے مقابل ہو نہیں سکتی، بلکہ برابر ہونا تو بہت دور کی بات ہے. عوارف المعارف میں بعض علماء کا ایک بڑا خوبصورت قول نقل کیا گیا، اور وہ بھی سمجھانے کے لیے ہے، ورنہ حقیقت اس سے بھی وراء الورا ہے. وہ یہ ہے، فرماتے ہیں کہ پوری عقل کے 100 حصے ہیں، ان میں سے 99 حصے حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کو عطا کیے گئے، اور ایک حصہ تمام مسلمانوں کو. اور ایک قول اس سے بھی آگے ذکر کیا گیا، اور وہ بھی بڑا خوبصورت قول ہے. وہ فرمایا کہ پچھلی کتابوں میں، جو پہلے زمانوں کی کتابیں ہیں، فرمایا گیا کہ ان میں یہ لکھا ہے کہ اللہ تعالیٰ نے دنیا کے آغاز سے لے کر دنیا کے اختتام تک تمام لوگوں کو جس قدر عقلیں عطا فرمائیں، ان سب کی عقلیں نبی پاک صلی اللہ علیہ وسلم کی عقل مبارک کے مقابلے میں یوں ہیں جیسے دنیا بھر کے ریگستانوں کے مقابلے میں ایک ذرہ ہو. سرکار دو عالم صلی اللہ علیہ وسلم کی عقل مبارک ایسے جیسے دنیا بھر کے ریگستان، اور آپ کی عقل مبارک کے مقابلے میں ساری دنیا کی عقلیں ایسے جیسے ایک ذرہ ہو. تو یہ پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم کی عقل شریف ہے، इसीलिए जो आपने फरमाया उसके अंदर जो हिकमतें हैं, जो उसमें दानाई है, जो दानिशमंदी है, जो अक्ल के मोती हैं, उनका पूरी तरह कोई इदराक नहीं कर सकता। जो आपके अफ़ाल हैं, जो आपके अखवाल हैं, वो दानाई और दानिशमंदी पर मबनी है। क्यों? इसलिए कि आपको हिकमत, आपको दानाई अल्लाह तबारक व तआला ने सिखाई है। आगे इरशाद होता है, وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونَ, اور یقیناً تمہارے لیے ضرور بے انتہا ثواب ہے, تمہارے لیے ضرور بے انتہا ثواب ہے۔ یہ کیوں فرمایا گیا؟ یہ اس اعتبار سے فرمایا گیا کہ کفار کی باتوں سے جب انہوں نے نبی پاک علیہ الصلوۃ والسلام سے کہا کہ آپ معاذ اللہ مجنون ہیں, تو اس سے دل شکنی ہوتی ہے, اس سے ایذا ہوتی ہے, اس سے دل کو تکلیف ہوتی ہے۔ تو اللہ تبارک و تعالی نے یہ آیت مبارکہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تسلی کے لیے نازل فرمائی کہ اے حبیب علیہ الصلاۃ والسلام, آپ ان لوگوں کی باتوں کا غم نہ کریں کہ یہ آپ کو کیا کہتے ہیں۔ اللہ تعالیٰ جو آپ کو اجر عطا فرمائے گا, آپ اس اجر پہ نظر رکھیں۔ اور وہ اجر کیا ہے؟ فرمایا وہ کبھی ختم ہونے والا ہی نہیں, اس نے کبھی ختم نہیں ہونا, لا متناہی اجر اور لا متناہی زمانوں تک اللہ تبارک و تعالیٰ آپ کو عطا فرمائے گا۔ اب اگلی آیت میں ارشاد ہوتا ہے, وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ, اور بے شک تم یقیناً عظیم اخلاق پر ہو۔ اے حبیب علیہ السلام, آپ کے جو اخلاق کریمہ ہیں وہ بڑے عظیم ہیں, بڑے عظیم ہیں۔ خلق کا جو لفظ ہے, ویسے ہمارے عام بول چال کے اعتبار سے تو چند محدود معنوں میں استعمال ہوتا ہے, ملنساری کے معنی میں, اچھے انداز سے بات کرنے کے معنی میں, لیکن جو خلق کا حقیقی معنی ہے وہ بڑا وسیع ہے۔ وہ جو اعتدال کا انداز ہے, وہ جو میانہ روی ہے بہت ساری چیزوں کے درمیان, قوت غضبیہ میں, قوت شہوانیہ میں, اسی طرح دیگر قوتوں کے اندر جو اعتدال کا اعلیٰ مرتبہ ہے, بیسیکلی اخلاق اسے کہا جاتا ہے۔ اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم اخلاق کے عظیمہ کے مالک ہیں کہ آپ نے جو عمل کیا اخلاق کے لیے وہ معیار بن گیا, وہ پیمانہ بن گیا۔ اب دنیا کے اخلاق کو جانچنے کے لیے نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے اخلاق مبارکہ کو سامنے رکھا جائے گا۔ جو خلق, جو عادت نبی پاک علیہ السلام کے اخلاق کے مطابق ہے, وہ خلق عظیم کے اتنی قریب ہو جائیں گے, اور جو اس سے جتنی دور ہوگی وہ اخلاق کریمہ سے اتنی ہی دور قرار پائے گی۔ نبی پاک صلی اللہ علیہ وسلم کے جو اخلاق مبارکہ کی تفصیل ہے, مسلمانوں کا بچہ بچہ اس سے واقف ہے۔ آپ کا حلم, آپ کا صبر, آپ کی بردباری, آپ کا لوگوں سے شفقت سے پیش آنا, بچوں پہ شفقت, آپ کا عورتوں پہ رحمت فرمانا, آپ کا اپنے قریب والوں سے محبت کا سلوک فرمانا, آپ کا اپنے گھر والوں سے سب سے زیادہ اچھا سلوک کرنا, یعنی اخلاق کے جتنے شعبے ہیں, جتنے بھی اس کی شاخیں بنتی ہیں, تمام کے اندر نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سیرت طیبہ کی بڑی ہی خوبصورت مثالیں موجود ہیں۔ آگے ارشاد ہوتا ہے, فَسَتُبْصِرُوا وَيُبْصِرُونَ بِأَيِّكُمُ الْمَفْتُونَ, تو جلد ہی تم بھی دیکھ لوگے اور وہ بھی دیکھ لیں گے کہ تم میں کون مجنون تھا۔ کفار نے نبی پاک صلی اللہ علیہ وسلم کو مجنون کہا, تو فرمایا کہ اے حبیب, تھوڑا ہی وقت ہے, پتہ چل جائے گا کہ کون حق پہ ہے, کون دلالت پہ ہے, کون عقل کامل پہ ہے اور کون حماقت اور جنون پہ ہے۔ اب آگے ارشاد ہوتا ہے, اِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَنْ ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ, بے شک تمہارا رب ہی خوب جانتا ہے اسے جو اس کی راہ سے بہکا, اور وہ ہدایت والوں کو بھی خوب جانتا ہے۔ اب آگے ارشاد ہوتا ہے, فلا تطع المكذبين ودوا لو تدهن فيدهنون, تو تم جھٹلانے والوں کی بات نہ سننا, انہوں نے تو یہی خواہش رکھی کہ کسی طرح تم نرمی کرو تو وہ بھی نرم پڑ جائیں۔ ارشاد فرمایا گیا کہ یہ جو جھٹلانے والے ہیں ان کی کوئی بات نہ ماننا, کیونکہ ان کی بات جو دین کے معاملے میں وہ غلط ہوگی, جو دین کے معاملے میں ان کی بات ہوگی وہ غلط ہوگی۔ تو فرمایا کہ ان کی بات نہ ماننا, इनकी तमन्ना ये है और इन्होंने ये उम्मीद पाल रखी है कि आप थोड़ा सा नरमी का रवैया इनसे इख्तियार करें, इनकी दीनी जो बातें हैं, कुफर है, शिर्क है, बुत परस्ती है, उसके हवाले से आप नरम रवैया इख्तियार करें। इनकी ख्वाहिश ये है कि आप यूं करें तो ये भी थोड़ा सा नरम पड़ जाए, क्योंकि कुफार नबी पाक अलैहिस्सलाम को, सहाबा इकराम को तकलीफें देते थे। उनकी तरफ से कई मौके पर ये ऑफर भी सामने आई, ये पेशकश भी सामने आई कि आप अगर हमारे बुतों के बारे में, हमारे खुदाओं के बारे में थोड़ा सा नरम रवैया इख्तियार करें तो हम भी नरम हो जाएंगे। तो फरमाया कि ये जो मुदाहनत है, ये जो मुदाहनत है दीन के मामले में, ऐसी नरमी जिसकी शरीयत इजाजत नहीं देती, नेकी की दावत में और बुराई से मना करने में किसी दुनियावी सबब से नरमी करना, फरमाया ये मुदाहनत करना चाहते हैं कि आप इनके साथ ये रवैया इख्तियार करें तो ये भी मुदाहिन बन जाएं। तो ये तो कर सकते हैं लेकिन आप हरगिज हरगिज ना कीजिएगा। तो मुदाहनत क्या होती है? मुदाहनत ये है कि अपनी दुनिया की खातिर, अपनी दुनिया की खातिर दीन के अहकाम में खिलाफ शरा नरमी बरतना। जैसे किसी को समझा सकते हैं लेकिन इसलिए ना समझाएं कि यार ताल्लुकात ना खराब हो जाए। अब महज ताल्लुकात अपने अच्छे रखने के लिए उससे उसको समझाने पर कुदरत के बावजूद ना समझाना, ये मुदाहनत है। इसी तरह और बहुत सारी इसकी सूरतें हो सकती है। एक होती मुदारात। मुदारात दुनिया की खातिर दीन में नरमी नहीं होती, बल्कि वो दीन की खातिर ही दीन में नरमी होती है। वो इस एतबार से उससे अच्छा सलूक किया जाता है कि या तो उससे उसके शर से बचना मकसूद है तो इसलिए थोड़ा सा उससे अच्छे अंदाज में बात की जाती है, या इसलिए कि अच्छे अखलाक से मुतासर होकर वो गुनाहों से बाज आ जाएगा। इस एतबार से तो मुदारात और चीज़ है, मुदाहनत और चीज़ है। मुदारात सुन्नत है, मुदाहनत हराम है। तो ये जो तर्ज अमल आजकल है कि भाई जो मर्जी जैसा मर्जी करता रहे, बस कुछ नहीं कहना चाहिए, ये मुदाहनत में आता है। आज हमारे यहाँ लोग जो सेकुलरिज्म का नाम और लिबरलिज्म का नाम इस्तेमाल करते हैं वो ये कहते हैं कि भाई यार जो दूसरा जो कुछ भी कर रहा है उसको करने दो, तुम्हें क्या पड़ी है उसको समझाने की, तुम्हें क्या पड़ी है हर चीज़ के अंदर जो है जबान खोलने की और उसकी वईदे बयान करने की। तो ये क्या है? ये दरस मुदाहनत है। ये दरस मुदाहनत है कि जो मर्दी जैसी मर्दी बुराई करता रहे तुम ना समझाओ, वो बदकारी कर रहा है, वो माहौल खराब कर रहा है, वो मोहल्ले की जो है वो फिजा को जो है मुताफिन कर रहा है, करने दो उसको, तुम ना उसको समझाओ। वो अपने घर के अंदर जो है वो डांस पार्टी करता है, वो जरा महफिल मौसीकी सजाता है, उसको करने दो, तुम क्यों उसको समझाते हो, तुम क्यों उसके ऊपर कलाम करते हो। ये जो तर्ज अमल है ये मुदाहनत कहलाता है और मुदाहनत हराम है। यानी एक है उसको उसको समझा नहीं सकते, वो मानेगा ही नहीं या उल्टा शर पहुंचाएगा, इस वजह से रुकना। तो ये है कि चूंकि नहयुन अनिल मुनकर वहां फायदा नहीं दे रहा इसलिए रुक गए, लेकिन महज इसलिए कि यार फील करेगा वो कि भाई मेरे घर में प्रोग्राम हो रहा है, इसको क्या मसला है। या ये है कि कोई लोगों को ये बोलता फिरे कि भाई जो अपने घर में जो मर्दी करता फिरे, जितना मर्दी जो ना वो हराम से अब बड़ा हराम काम करे, तुम ना उसको समझाओ, ये मुदाहनत है, ये हराम है। और हमारे आजकल जोर शोर से इसका दर्श दिया जाता है कि भाई जो जो करता है उसको करने दो, तुम उसको ना समझाओ। आगे इरशाद होता है वला तुतिअ कुल्ल हल्लाफिन महीन, और हर ऐसे आदमी की बात ना सुनना जो बड़ा कसमें खाने वाला जलील है। ऐसे आदमी की बात ना सुनना जो बड़ा कसमें खाने वाला जिल्लत और रुसवाई वाला है। बहुत ज्यादा कसमें खाना मना है अगरचे सच्ची खाई जाए, झूठी कसम खाना तो हराम है, झूठी कसम खाना तो हराम है, वो तो कबीरा गुना है। लेकिन सच्ची कसमें खाना भी कसर से अगर हो तो ये पसंदीदा अमर नहीं है, क्योंकि जो बहुत ज़्यादा कस्में खाता है एक तो अपना एतबार खो देता है, दूसरे नंबर पे कस्में खाते खाते बाद का झूठ भी झूठी कसम भी खा लेता है। तो लिहाजा कस्में कसरत से खाने से बचना चाहिए और झूठी कसम वो तो है ही हराम। आगे इरशाद होता है हम्माज़िम्मश्शा इन बिनमीम, सामने सामने बहुत ताने देने वाला, चुगली के साथ इधर उधर बहुत फिरने वाला। ये अगला वस्फ कुफार का बयान किया कि मुंह पर बहुत ज़्यादा ताने देते हैं और चुगली के साथ इधर उधर फिरते हैं, इसकी उसको सुना उसकी उसको लगा, आपस में लड़ाई करवा देना। चुगली करना ये हराम है, ताने देना भी हराम है, जैसे बाद लोग बोलते हैं कि जरा मैं तो बड़ा वो हूँ, स्ट्रेट फॉरवर्ड हूँ, मैं तो मुंह पे बोल देता हूँ। भाई मुंह पे बोल देना जो है ये कोई फजीलत नहीं है। अगर कोई किसी के मुंह पर उसको ताने देता है, उसके ऐब बयान करता है, उसको ईजा पहुंचाता है, तो ये तो फिल हराम है। तो मुंह पे ताना दिया जाए या पसे पुश्त बात की जाए, पसे पुश्त गीबत हो सकती है, मुंह पे ताना दिया जाए वो भी हराम की सूरत हो सकती है। तो जो मुंह पे ताने देने वाला है वो भी हराम का मुर्तकिब है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने मेराज की रात कुछ मर्दों और औरतों को देखा जिनको लटकाया हुआ था अजाब के अंदर, जिनको लटकाया गया था। पूछा, ए जिब्राइल ये कौन है? उन्होंने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये वो मर्दों औरत हैं जो लोगों के सामने बहुत ऐब निकालते और ताने दिया करते थे। तो लोगों को ताने देना, बुरा भला कहना, मुंह के ऊपर उनके ऐब बयान करना, ये नाजायज़ व हराम है, गुनाह का काम है। और चुगली, चुगली क्या है कि लोगों में फसाद डलवाने के लिए इधर की बात उधर और उधर की बात इधर करना, ये है चुगली। और ये चुगली का फेल भी हराम है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, चुगलखोर जन्नत में नहीं जाएगा, चुगलखोर जन्नत में नहीं जाएगा। तो ये चुगली की वईद है। इसके अलावा भी और बहुत सारी वईदें हैं। और अफसोस कि आज हमारे मुआशरे में ये चुगली का फेल भी कोई कम नहीं है, बहुत ज्यादा है। बाद लोगों को आदत होती है और उनको पता भी नहीं होता कि हम चुगली कर रहे हैं। और बाद लोग ऐसे होते हैं, मेरा अपना तजुर्बा है कि बाद लोग ऐसे हैं कि वो किसी के बारे में बात करें तो बात ही उनकी ऐसी होती है कि आदमी के तन बदन में आग लगा दे। तो ऐसे लोगों को खुद एहसास नहीं होता कि हम किसी के हवाले से जो बात कर रहे हैं वो सामने वाले पे कैसे असरअंदाज होगी। तो ये चीज़ें थोड़ी सी देखने की हैं, अपनी आदत पर, अपने जुमलों पर गौर करें। हम ऐसा तो नहीं कर रहे कि हम एक की बात दूसरे को बता के आपस में लड़ाई करवा रहे हैं। ख़ास तौर पे घरों के अंदर ये सास बहू की लड़ाई, या जो है वो बीवी शोहर को जो है वो कुछ बातें बता रही है, या माँ अपने बेटे को बीवी के बारे में बता रही है, या सास बहू एक दूसरे के बारे में बातें बताती फिर रही हैं और आपस में लड़ाइयाँ और फसाद करवाती हैं, ख़ानदानों में लड़ाइयाँ फसाद करवा देती हैं, ये हराम काम है। औरतों के अंदर ये सबसे ज़्यादा पाया जाता है और ये हराम काम है, इसे तौबा करनी चाहिए। आगे इरशाद होता है, मन्नाइल खैदी मुअतदिन असीम, भलाई से बड़ा रोकने वाला, हद से बढ़ने वाला बड़ा गुनाहगार। ये अगले बुरे औसाफ का बयान है, भलाई से बड़ा रोकने वाला। तो नेकी के काम से रोकना ये मुसलमान का काम नहीं है, ईसाइत के मुताबिक ये काफिर का काम है, और एक और आयत के मुताबिक ये मुनाफिक का काम है कि जो नेकी से रोके, भलाई के काम से रोके। एक जगह पर एक नेकी का काम होने वाला है और उसकी वजह से किसी को जरर नहीं हो रहा, कोई इसके अंदर कोई प्रॉब्लम नहीं है, बस बिला वजह ये कि भाई हम नहीं होने देंगे। ये जो नेकी के काम को रोकना है ये बड़ा शदीद वईद का हामिल अमल है, ये नाजायज़ो हराम है। इसी तरह हद से बढ़ना, जुल्म करना, ये भी नाजायज है। और बड़ा गुनाहगार, तो ये जो गुनाहों का मुर्तकिब है ये उसके लिए है। अब इरशाद होता है, उतुल्लिम बादा दालिका ज़नीन, सख्त मिजाज, इसके बाद नाजायज पैदावार है। ये एक खास काफिर के अतबार से फरमाया गया। अक्सर मुफस्सरीन किराम के मुताबिक ये वदीद बिन मुगीरा के बारे में है कि उसने नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम पर बड़े सख्त जो है वो जुमले कसे, जुमले कहे, तो अल्लाह तबारक व तआला ने ये उसकी वईदे बयान फरमाई और ये उसके बारे में कहा कि ये जितने औसाफ बयान हुए ये उसके बारे में चलते हुए आ रहे हैं, और फरमाया कि सख्त मिजाज है और इसके बाद ये कि इसकी असल में ख़ता है। अब ये जो जुमला फरमाया गया तो रिवायात में ये है कि वलीद बिन मुगीरा अपनी माँ के पास गया और कहने लगा कि वो जितने पहले औसाफ बयान किए गए, झूठा है, झूठी कस्में खाने वाला है, जलीलो रुसवा है और कज़्ज़ाब है, महीन है, ये औसाफ तो मेरे अंदर पाए जाते, मुझे पता है, लेकिन मेरी पैदाइश में ख़ता है यानी इसका मुझे पता नहीं, ये तू बता। तो फिर इसकी माँ ने बताया कि हाँ, जो तेरे बारे में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुआ है वो दुरुस्त है और तू अपने असल बाप का नहीं है। تو یہ اس کو پھر پتا چلا کہ اس کا معاملہ کیا ہے. تو یہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا گستاخ تھا, اور اس نے سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کی بے حد گستاخیاں کی تھی. تو اللہ تبارک و تعالیٰ نے پھر اس کے عیوب کی پوری ایک فہرست بیان فرما دی کہ جو میرے محبوب علیہ السلام کی گستاخیاں کر رہا ہے وہ تو خود ایسا ہے, وہ حلاف ہے, وہ کذاب ہے, وہ مہین ہے, وہ جو ہے وہ ظلیم ہے. یہ سارے اوصاف اس کے بیان کر دیے. اب آگے ارشاد ہوتا ہے, ان کان ذا مال وبنین اذا تتلا علیہ آیاتنا قال اساطیر الاولین. اس بنا پر اس کی بات نہ مانو کہ وہ مال اور بیٹوں والا ہے, یعنی چونکہ وہ مال اور بیٹوں والا, لہذا اس کی بات مانو. فرمایا نہیں, اس بنا پہ اس کی بات نہ مانو. جب اس پر ہماری آیتیں پڑھی جاتی ہیں تو کہتا ہے کہ اگلوں کی کہانیاں ہیں. یہ اس کا بھی جملہ اور اس کے علاوہ بھی کافروں کا جملہ کہ جب ان کے سامنے قرآن کی آیتیں پڑھی جاتی تھیں تو کہتے تھے کس سے کہانیاں ہیں اور کیا ہے یہ واقعات ہیں جی, قوم ثمود کے ساتھ یہ ہوا تو قوم نوح کے ساتھ یہ ہوا, کس سے کہانیاں, معاذ اللہ. تو قرآن پاک کو اس انداز میں کس سے کہانیاں کہنا یہ کفر ہے اور یہ جرم ہے. اب اللہ تعالیٰ اس کی وعید بیان فرماتا ہے, فرمایا سَنَسِمُهُ عَلَى الْخُرْطُومِ, قریب ہے کہ ہم اس کی سور کی سی تھوتھنی پر داغ دیں گے. یہ اس کے بارے میں نہایت سخت الفاظ کے اندر اس کی وعید اور اس کی مذمت بیان کی ہے کہ ہم اس کے لیے اس کے چہرے کے اوپر آر کا سبب پیدا کر دیں گے, اور قیامت کے دن بھی اس کی ذلت باقی رہے گی, اس کا چہرہ سیاہ کر دیا جائے گا, یا اس کی ناک کے اوپر ایسی علامت بنا دی جائے گی جسے اہل محشر پہچان لیں گے کہ یہ وہ کافر ہے جو نبی پاک صلی اللہ علیہ وسلم کا گستاخ تھا. یہ اب یہ پورا بیان ختم ہوا. اب اس کے بعد ایک دوسری بات شروع ہوتی ہے, اور یہ کفار مکہ کو سمجھانے کے لیے ہے, سمجھانے کے لیے اس اعتبار سے کہ اس واقعہ سے عبرت حاصل کرو, اللہ تعالیٰ کی نافرمانی سے ڈرو اور بچو. اب وہ واقعہ بیان ہوتا ہے, ارشاد فرمایا, یہ ایک طویل واقعہ ہے. ارشاد ہوتا ہے, انا بلوناہم کما بلونا اصحاب الجنہ اذ اقسموا لیصرمنہا مصبحین, بے شک ہم نے انہیں جانچا جیسا باغ والوں کو جانچا تھا جب انہوں نے قسم کھائی کہ ضرور صبح ہوتے اس باغ کو کاٹ لیں گے. یہ واقعہ کیا ہے؟ واقعہ یہ ہے, پہلے جو اس کے حوالے سے جو سمجھایا جا رہا وہ کیا ہے, وہ فرمایا ہم نے کفار مکہ کو مال و دولت دیا تاکہ وہ شکر ادا کریں, نہ یہ کہ تکبر اور سرکشی کریں. اب اس کے بعد فرمایا کہ ہم ان کو ایسے ہی آزمائیں گے جیسے حضرت یوسف علیہ السلام کے زمانے میں قحط سالی ہوئی تھی اور ان لوگوں کو آزمایا گیا تھا, اور پھر چنانچہ ایسا ہوا بھی کہ کفار مکہ پر ایسا قحط واقع ہوا کہ وہ بھوک کی شدت سے مردار اور ہڈیاں تک کھا گئے. اب یہاں جو واقعہ بیان ہوا, واقعہ کچھ اس طرح ہے کہ ایک یمن کے اندر, یمن کے شہر صنعاء سے تقریباً 6 میل کے فاصلے پر ایک باغ واقع تھا. اس باغ کا مالک بڑا نیک آدمی تھا. اس کا طریقہ یہ تھا کہ جب پھل پک کے تیار ہو جاتے تو آپ نے دیکھا ہوگا کہ باغ کے درختوں کے پھل جو ہے وہ زمین پہ گرے ہوتے ہیں. اس شخص کا طریقہ یہ تھا کہ وہ فقراء کو دعوت دیتا اور جتنے پھل نیچے گرے ہوتے وہ فقیر لوگ اٹھا کے لے جاتے. اس کے بعد جب پھل توڑنے کی باری آتی تو زمین کے اوپر جیسے چادریں وغیرہ بچھا دی جاتی, توڑنے کے دوران جتنے پھل گرتے وہ بھی فقیروں کو دے دیے جاتے. اس کے بعد جو پھل وہ کاٹ لیتے, جو محفوظ کر لیے جاتے, اس کا بھی 1/10 حصہ فقیروں کو دے دیا جاتا. گویا 3 مرتبہ فقیروں کا خیال کر کے فقیروں کو پھل دے دیا جاتا. اسی طرح فصل کٹتی تو اس کا بھی ایک اچھا خاصا حصہ غریبوں میں تقسیم کر دیا جاتا. جب اس شخص کا انتقال ہوا, اس نیک آدمی کا انتقال ہوا, اس کے 3 بیٹے تھے. ان 3 بیٹوں نے آپس میں بات چیت کی اور کہا کہ بھائی ہمارے والد صاحب تو فقیروں کو پھلوں کا اچھا خاصا حصہ دے دیتے تھے, اگر ہم نے بھی یوں ہی دینا شروع کر دیا تو ہمارے جو بال بچے ہیں, ہماری اولاد ہے, وہ زیادہ ہے تو ہمیں تو کم پڑ جائے گا. हमारे माल का अच्छा खासा हिस्सा तो गरीबों में चला जाएगा, तो हम यूँ करते हैं कि सुबह सवेरे मुँह अंधेरे जाके हम फल काट लिया करेंगे, यूँ फकीरों गरीबों को पता ही नहीं चलेगा, वरना वो तो अपने मामूल के मुताबिक आ जाएंगे कि जरा इनके फसल काटने का दिन है, चलो ये कुछ देंगे। तो हम मुँह अंधेरे सुबह सवेरे फल काट लेंगे तो इनको पता ही नहीं चलेगा गरीबों को, तो यूँ हमारी बचत हो जाएगी। ये राह खुदा में खर्च करने से बुखल का एक उन्होंने आपस में मशवरा किया। अब क्या हुआ, अब ये आयत मुबारक का तर्जुमा सुनिए। इशाद होता है, इज अक्समु लयस्रिमुन्नहा मुस्बिहीन वला यस्तस्दून फताफ अलैहा ताइफुम मिन रब्बिक वहुम नाइमून فأصبحت كالصريم فتنادوا مصبحين أن اغدوا على حرثكم إن كنتم صارمين فانطلقوا وهم يتخافتون ألا يدخلنها اليوم عليكم مسكين وغدوا على حرد قادرين فلما رأوها قالوا إنا لضالون بل نحن محرومون قال أوسطهم ألم أقل لكم لولا تسبحون قالوا سبحان ربنا إنا كنا ظالمين فأقبل بعضهم على بعض يتلاومون قالوا يا ويلنا إنا كنا طاغين عسى ربنا أن يبدلنا خيرا منها إنا إلى ربنا راغبون يه كافي ساري आयात हैं जिनमें ये वाक्या बयान हुआ। अब तर्जुमा सुनिए और इस तर्जमे से आप समझ जाएंगे कि ये वाक्या हुआ क्या। इरशाद फरमाया, बेशक हमने इन्हें जांचा जैसे बाग वालों को जांचा, जब उन बाग वालों ने कसम खाई कि जरूर सुबह होते हम उस बाग को काट लेंगे और इंशाअल्लाह नहीं कह रहे थे, तो उस बाग पर तेरे रब की तरफ से एक फेरी करने वाला फेरी कर गया जबकि वो लोग सो रहे थे, तो सुबह के वक्त वो बाग सियाह रात की तरह हो गया। फिर उन्होंने सुबह होते एक दूसरे को पुकारा कि अगर तुम काटना चाहते हो तो सुबह सवेरे अपनी खेती पर चलो, तो वो चले और आपस में आहिस्ता आहिस्ता कहते जाते थे कि हरगिज आज कोई मिस्कीन तुम्हारे पास बाग में ना आने पाए, और वो खुद को रोकने पर कादिर समझते हुए सुबह सवेरे चले। फिर जब उन्होंने उस बाग को देखा तो कहने लगे, बेशक हम जरूर रास्ता भटक गए हैं बल्कि हम महरूम हो गए। उनमें जो बेहतर था उसने कहा, मैं तुमसे नहीं कहता था कि तुम तस्बीह क्यों नहीं करते। उन्होंने कहा, हमारा रब पाक है, बेशक हम जालिम थे। फिर वो एक दूसरे की तरफ मलामत करते हुए मुतवज्जे हुए, बोले, हाय हमारी खराबी, बेशक हम सरकश थे, उम्मीद है कि हमारा रब हमें इससे बेहतर बदल दे, यकीनन अब हम अपने रब की तरफ ही रगबत रखने वाले हैं। ये पूरा वाक्या हुआ जिसका खुलासा मैं अर्ज कर देता हूँ कि तीन भाइयों ने आपस में मशवरा किया कि भाई सुबह सुबह जाके बाग काट लो ताकि कोई गरीब ना आए। उनमें जो एक भाई था उसने कहा, यार ऐसा ना करो कि गरीबों का हक मारो और उनको ना दो, ऐसा ना करो, अल्लाह को याद करो, खुदा की तस्बीह करो, ऐसा ना करो। लेकिन बकिया दो ने कहा, नहीं नहीं जी, हमारे बच्चे ज्यादा है, हमने तो ऐसे ही करना है। अब खैर इसके ऊपर उन्होंने तय कर लिया कि हम ऐसे ही करें। अब जब रात का वक्त हुआ तो अल्लाह ताला ने उस बाग के ऊपर एक झुलसा देने वाली हवा भेजी और सारा बाग जल के राख हो गया। बाग जल गया, गरीबों का हक मारने के लिए और बेचारों और मुफलिस लोगों को ना देने की जो बुरी नीयत की थी उसकी नहुसत यह हुई कि वो उनका जो बाग था वो जल के राख हो गया। बाग जल के राख हो गया। अब ये लोग जब सुबह 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 हुई तो आपस में कहने लगे, चलो यार जल्दी जल्दी करो, ऐसा ना हो कि देर हो जाए और फकीर लोग आ जाए। तो अब इन्होंने जल्दी जल्दी ये बाग में पहुंचे। अब रास्ता तो इनको पता था कि इनका बाग कौन सा है। जब ये अपने बाग के सामने पहुंचे तो वहां का मंजर ही जुदा। एक शाम पहले जो देखा था वहां पर सब्जा और वहां पर हर एतबार से रंग बिरंगी चीजें, हर तरह के फल लगे हुए, और आज सुबह जो पहुंचे तो वहां का मंजर ही जुदा, वहां की हालत ही जुदा, बिल्कुल वहां पर स्याही छाई हुई है, तारीकी छाई हुई है। तो कहने लगे, यार लगता है कि हम भूल गए, हम किसी और ही बाग में आ गए, ये हमारा बाग नहीं है। लेकिन जब गौर से देखा तो पता चला कि नहीं, ये हमारा ही बाग है और हमारी बुरी नीयत की वजह से ये तबाह हो गया। तो अब आपस में कहने लगे कि अफसोस, हम तो महरूम हो गए, हम तो अपने फल से महरूम हो गए। तो अब एक दूसरे पे मलामत करने लगे कि यार इस तरह की हमने नीयत ही बुरी क्यों की, गरीबों को नहीं देंगे, फकीरों को नहीं देंगे, मिस्कीनों को नहीं देंगे। अब इन्होंने तौबा की और कहा कि अब हम अल्लाह से उम्मीद रखते हैं कि अल्लाह ताला हमें इसका बेहतर बदल अता फरमाए, हम अपने रब की तरफ ही रगबत रखने वाले हैं। तो जब इन्होंने तौबा की, जब इन तीन भाइयों ने तौबा की, तो नतीजा क्या हुआ, अल्लाह तबारक व ताला ने इनको पहले बाग से अच्छा बाग अता फरमाया जिसका नाम बागे हयावान था, उसमें पहले बाग से ज्यादा फल लगे और इन्होंने गरीबों को पहले बाग से ज्यादा फिर फल अता किए। तो ये अल्लाह तबारक व ताला ने वाकया बयान फरमाया कि जो बुरी नीयत करता है और बदअमली करता है उसका नतीजा बाद वक़्त दुनिया में उसके सामने आ जाता है, और जो खुदा की तरफ रुजू करता है अल्लाह ताला उसकी आखिरत तो संवारता है, उसकी दुनिया भी संवार देता है, अल्लाह ताला उसको उसका फल अता फरमाता है। तो अब अल्लाह ताला इरशाद फरमाता है, कदालिकल अज़ाब वल अज़ाबुल आखिरति अकबर लौ कानू यअलमून, सजा ऐसी ही होती है और बेशक आखिरत की सजा सबसे बड़ी है, क्या ही अच्छा होता अगर लोग जानते। अल्लाह ताला दुनिया में सजा देना चाहे तो इस अंदाज में देता है, मकान तबाह हो गया, घर तबाह हो गया, कारोबार तबाह हो गया, फिर दुनिया में अल्लाह ताला ऐसी सजा देता है, और जो आखिरत की सजा है वो इससे बड़ी है। लिहाजा बुरी नीयत से बचा जाए, बुरे अमल से बचा जाए, ताकि कहीं ऐसा ना हो कि आखिरत की सजा से पहले दुनिया की सजा में मुब्तला होना पड़ जाए। अब इसके बाद अल्लाह ताला इरशाद फरमाता है, फरमाया इन्ना लिल्मुत्तकीन इंदा रब्बिहिम जन्नातिन नईम अफनजअलुल मुस्लिमीन कल मुजरिमीन मा लकुम कैफ तहकुमून, बेशक डर वालों के लिए उनके रब के पास चैन के बाग हैं, तो क्या हम मुसलमानों को मुजरिमों जैसा कर दें, तुम्हें क्या हुआ, कैसा हुक्म लगाते हो। फरमाया मुत्तकियों के लिए चैन के बाग, और ये मुत्तकी मुसलमान और मुजरिम एक जैसे नहीं होंगे, जो कुफार हैं मुजरिम हैं उनका अंजाम कुछ और, जो मोमिन हैं उनका अंजाम कुछ और होगा। अब फरमाया अम लकुम किताबुन फीही तदरुसून इन नलकुम फीही लमा तखय्यरून, क्या तुम्हारे लिए कोई किताब है जिसमें तुम ऐसी बात पढ़ते हो कि तुम्हारे लिए क़यामत के दिन में ज़रूर वो सब कुछ है जो तुम पसंद करते हो, या तुम्हारे लिए हम पर क़यामत के दिन तक पहुँची हुई कुछ कस्में हैं कि ज़रूर तुम्हें वही कुछ मिलेगा जो तुम फैसला करोगे। तुम इनसे पूछो कि इनमें कौन इसका ज़ामिन है, या इनके लिए कुछ शरीक हैं तो वो अपने शरीकों को ले आए अगर सच्चे हैं। फरमाया कि कुफार कहते हैं कि भाई दुनिया में हमारा हाल अच्छा है, हमारे पास मालो दौलत ज़्यादा है, हमारा घर हमारा कारोबार इन मुसलमानों से ज़्यादा अच्छा है, तो जैसे दुनिया में हम इन मुसलमानों से अच्छे हैं, अव्वलन तो हमें मरने के बाद उठना नहीं, और अगर मरने के बाद उठे भी तब भी इन मुसलमानों से बेहतर होंगे। तो अल्लाह ताला ने फरमाया कि ये जो काफिर कहते हैं कि अगर मरने के बाद उठे भी तो मुसलमानों से बेहतर होंगे, तो इनके पास कोई लिखा हुआ है कि जिसमें ये बात तहरीर हो, या इनके पास कोई गारंटी है इसकी, या इनके इनके सामने को हमने कसम खाई हुई है कि हम तुम्हारे साथ जैसे दुनिया में हमने तुम्हें मालो दौलत ज़्यादा दिया तो आखिरत में भी ज़्यादा देंगे, क्या चीज़ है इनके पास कि जिसके बल पर ये इस तरह की बातें करते हैं, अपने शरीकों को अपने बुतों को ले आएं और फिर देखें कौन सच्चा है। अल्लाह ताला क़यामत की मंजर कशी फरमाता है कि जिस क़यामत के बारे में ये ऐसी बातें करते हैं उस दिन क्या हाल होगा। फरमाया यौम युक्शफु अन साकिम व युदअऊना इलस सुजूद फला यस्तफीउन खाशियतन अबसारुहुम तरहकुहुम दिल्लह व क़द कानू युदअऊना इलस सुजूद व हुम सालिमून, जिस दिन मामला बड़ा सख्त हो जाएगा اور کافروں کو سجدے کی طرف بلایا جائے گا تو وہ اس کی طاقت نہ رکھیں گے، ان کی نگاہیں نیچی ہوں گی، ان پر ذلت چڑھ رہی ہوگی، اور بے شک انہیں دنیا میں سجدے کی طرف بلایا جاتا تھا جب کہ وہ تندرست تھے۔ ارشاد فرمایا قیامت کا معاملہ بڑا سخت ہے۔ قیامت کے دن کافروں سے کہا جائے گا کہ اللہ تعالیٰ کو سجدہ کرو، جب وہ سجدہ کرنے لگیں گے تو کر ہی نہیں سکیں گے، جیسے ہوتا نا کہ بالکل ہڈی کی طرح جو ہے نا وہ اکڑ جائیں گے، سجدہ نہیں کر سکیں، سجدہ کر ہی نہیں سکیں گے۔ تو پھر ان سے کہا جائے گا، اب ان کی نگاہیں شرم سے جھک جائیں گی، کیونکہ پتہ ہوگا کہ بھئی یہ ہمارے ساتھ کیا ہو رہا ہے، نگاہیں جھک جائیں گی، چہروں پہ ذلت نمایاں ہوگی، اور اب ان کو پتہ چلے گا کہ دنیا میں جب صحیح سالم تھے اور اس وقت ان کو کہا تھا کہ جھک جاؤ خدا کے آگے، کرو سجدہ خدا کو، جھک جاؤ خدا کے آگے، تو صحیح سالم ہونے کے باوجود انہوں سجدہ نہیں کیا تھا، تو آج خدا کو سجدہ کرنے کی طاقت نہیں رکھیں گے۔ اب غور کر لیں، کفار کے ساتھ یہ معاملہ ہے، اللہ تعالیٰ ہمیں اس سے محفوظ فرمائے، لیکن وہ مسلمان بھی سوچیں کہ جن کو دنیا میں خدا کو سجدہ کرنے کی توفیق نہیں ہوتی، یا تو سال میں ایک مرتبہ عید والے دن سجدہ کر لیا، یا جمعے کے جمعے ساتویں دن سجدہ کر لیا، تو کیا اللہ تعالیٰ نے اتنے ہی سجدہ کرنے کا حکم دیا ہے؟ وَقَدْ كَانُوا يُدْعَوْنَ إِلَى السُّجُودِ وَهُمْ سَالِمُونَ، صحیح سالم تھے اور سجدے کا کہا جاتا تھا، تو ابھی اللہ تعالیٰ نے ہمیں اعضا کی تندرستی دی ہے، ابھی ہمیں اللہ تعالیٰ نے صحت دی ہے، عافیت دی ہے، زندگی دی ہے، اور پانچ وقت کی نماز پڑھنے کا حکم دیا ہے، لہذا صحت و سلامتی میں سجدہ کر لیں تاکہ قیامت کے دن بھی خدا کو سجدہ کرنے کی توفیق نصیب ہو۔ مسلمان بھی نماز میں سستی کرے گا تو اس کے لیے شدید وعیدیں ہیں، شدید وعیدیں ہیں۔ فرمایا مومن اور کافر کے درمیان جو فرق ہے وہ نماز ہے۔ اب آگے ارشاد ہوتا ہے فذرنی ومن یکذب بهذا الحدیث سنستدرجهم من حیث لا یعلمون، تو جو اس بات کو جھٹلاتا ہے اسے مجھ پر چھوڑ دو، ان قریب ہم انہیں آہستہ آہستہ وہاں سے لے جائیں گے جہاں سے انہیں خبر بھی نہ ہوگی۔ فرمایا جو جھٹلاتا ہے قیامت کو اسے میرے حوالے کر دو، اللہ تعالیٰ فرماتا اسے میرے حوالے کر دو، میرے اوپر چھوڑ دو، پھر میں دیکھتا ہوں اور پھر میں اس کو بتاتا ہوں۔ تو فرمایا کہ ہم ان کو، یہ جو دنیا کی غفلتوں میں پڑے ہوئے، ہم ان کو وہاں سے عذاب کی طرف لے کر جائیں گے جہاں سے ان کا تصور بھی نہیں ہوگا، جہاں سے یہ جانتے بھی نہیں ہوں گے۔ اللہ تعالیٰ نعمتوں کی فراوانی کر دیتا ہے، صحت دے دیتا ہے، عافیت دے دیتا ہے، بندہ اور غفلت میں، جیسے آج کل بھی ہوتا ہے کہ ایک بندہ پہلے ہی غافل ہے، اللہ تعالیٰ اس کو مال دیتا ہے وہ اور غفلت میں پڑ جاتا ہے اور گناہوں میں پڑ جاتا ہے۔ اللہ تعالیٰ آسائشیں دیتا ہے، عزت دیتا ہے، اب عزت ملتی ہے تو تکبر میں پڑ جاتا ہے، عہدہ ملتا ہے تو ظلم میں بھی جا پڑتا ہے، یہ اس کی رسی ڈھیلی ہو رہی ہے، یہ اس کی رسی ڈھیلی ہو رہی ہے۔ غریب تھا تو مسجد بھی آتا تھا، غریب تھا تو دوسروں کا خیال بھی کرتا تھا، حال چال بھی پوچھ لیتا تھا، بیمار کی عادت بھی کر لیتا تھا، پیسہ آیا تو چار دیواری میں بند ہو گیا، عہدہ آیا تو تکبر آ گیا، طاقت آئی تو ظلم آ گیا، یہ کیا ہے سارا؟ یہ اللہ تعالیٰ کی طرف سے ڈھیل مل رہی ہے، یہ ڈھیل ہے۔ اللہ تعالیٰ فرماتا ہے وَأُمْلِي لَهُمْ إِنَّ قَيْدِي مَتِينٌ، اور میں انہیں ڈھیل دوں گا، بے شک میری خفیہ تدبیر بہت پکی ہے۔ آیت اصل تو کفار کے حوالے سے ہے، لیکن ہم مسلمانوں کو بھی اللہ تعالیٰ کی خفیہ تدبیر سے ڈرنا چاہیے۔ ہم ابھی مسلمان ہیں، مرتے وقت بھی کلمہ نصیب ہوگا یا نہیں، ایمان پر خاتمہ ہوگا یا نہیں، اس کا ہمیں پتہ نہیں، اس لیے ہر دم ہر لمحہ اپنے برے خاتمے کے حوالے سے ڈرتے رہنا چاہیے، اور اچھے خاتمے کے لیے دعا اور فکر کرتے رہنا چاہیے، ورنہ کوئی پتہ نہیں چلتا، ایک آدمی اچھا بلا ہوتا ہے، پتہ نہیں کیا سے کیا ہو جاتا ہے، اللہ تعالیٰ کی خفیہ تدبیر سے ڈرنا چاہیے۔ اللہ تبارک و تعالی ہمیں خفیہ تدبیر سے ڈرنے کی توفیق عطا فرمائے۔ بزرگان دین کے واقعات پڑھیں تو یقین کیجئے کہ کلیجہ منہ کو آتا ہے کہ وہ ان باتوں سے کس قدر ڈرا کرتے تھے۔ حضرت بلال بن سعید رضی اللہ تعالی عنہ فرماتے ہیں اے لوگو، اللہ تعالیٰ سے حیا کیا کرو، اللہ تعالیٰ سے ڈرتے رہا کرو، اور اللہ تعالیٰ کی خفیہ تدبیر سے بے خوف نہ ہو جاؤ، اور اللہ تعالیٰ کی رحمت سے مایوس بھی نہ ہو جاؤ، نہ رحمت سے مایوس ہو، نہ اس کی خفیہ تدبیر سے بے خوف ہو. اللہ تبارک و تعالی ہمیں عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.